उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै देशभरिका 20 एफएम रेडियो स्टेशनहरूबाट र unn.com.np हरेक मंगलबार र शुक्रबार राति 9:15 कार्यक्रम श्रुति सम्वेग प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेगमा हामी उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेगको मंगलबारको श्रृंखलामा आजदेखि हामीले एउटा नयाँ उपन्यास लिएर आएका छौं। नेपाली साहित्यमा पहिलो पटक पीएचडी गर्ने महिला डाक्टर बानिरा गिरीको उपन्यास कारागार हामीले आजदेखि वाचन सुनाउने उपन्यास हो। उपन्यासमा कुनै पनि पात्रको नाम दिइएको छैन। आत्मपरक उपन्यास कारागारभित्र पूरै उपन्यासभरि नामविहीन पात्रहरूको क्रियाकलापको चित्रण छ। डाक्टर बानिरा गिरीको उपन्यास कारागारको पहिलो श्रृंखलाको वाचन सुनौ अच्युत घिमिरेको आवाजमा।
अनि यसरी हाम्रा सम्बन्धहरू क्रमशः बाँधिँदैछन्। विभिन्न दिशाबाट उदाङ्गिँदै पसारिँदै आएका दुईटा सड़क एउटा ठाउँमा निर्लज्जतापूर्वक जोडिए जस्तै हामी आपस्तमा जोडिँदै गएका छौं। तथापि दुवैलाई यसमा अलिकति पनि लाज लागेको छैन। हामी दुई यसरी गाँसिने कुनै ठोस कारण खोज्दा पाउँदिन, तर कहिलेकाहीँ बिना कारण पनि कारण उब्जिँदो रहेछ र यस्तो कारण सिर्जना गर्नको निम्ति प्रशस्त हुँदो रहेछ। गम्भीर सिम्फोनीको सिर्जनामा संगीतकारले विभिन्न बाजाहरूको प्रयोग गरे जस्तै हामीले सिर्जेको सम्बन्धको कारणमा हामीले विशेष रूपले अन्डरस्ट्यान्डिङ, प्रबुद्धता, सम्बद्धता, अस्तित्व, इमोसनल अट्याचमेन्ट, एब्सर्डिटी इत्यादि अनेकौं शब्दहरूमा प्रयोग गरेका छौं र यसरी आत्मसन्तुष्टि बटुलेका छौं। अत्याधुनिक एवं गहनतम विचारका साथ सिमानामा आएर आफैलाई माइलस्टोन जस्तो खडा गरेका छौं, जुन माइलस्टोन रूपी पूर्वाग्रहबाट हामी एक इन्च पनि टसमस गर्न चाहन्नौ। अब नडाटी भन्नु हो भने उनले मलाई प्रबुद्धता र विद्वताको मखुण्डो लगाइदिएर अरू स्वास्नी मानिसभन्दा अलग राखिदिएका छैनन् र रोमान्स र आकर्षणको तथ्यलाई हत्केलाले ढाक्ने ढोङ गरी हामी एकअर्काको प्रबुद्धतामा नै ज्यादा रिझिएका छौँ। म उनलाई भन्दा बढी उनको मस्तिष्कलाई माया गर्छु, उनको व्यक्तित्वलाई सुमसुमाउने गर्छु। उनी पनि मलाई मेरो यौवन, शरीर र सौन्दर्यभन्दा मेरो अध्ययनलाई बढी रुचाउने गर्छन्। तर अब मलाई यसमा अलिकति पनि कहीँ कहीँ शङ्का लाग्न थालेको छ। लोग्ने मानिस सबभन्दा बढी लोग्ने मानिस हो र त्यसपछि मात्र अरू केही हो, नत्र उसका बारेमा अरू कुरा मात्र सोच्नु मूर्खता हो। उसमा सबै गुणहरू हुन्छन् र सबै अवगुणहरू पनि हुन्छन्। तापनि लोग्ने मानिस हुनु उसको सबभन्दा ठूलो अवगुण हो। उसको आत्मसंयम प्रकृतिलाई पनि सह्य हो होइन, समाजमा त्यस्तो हुनु केवल छल मात्र हो। वास्तविकता उसको लोग्ने मानिस हुनु नै हो। आज दिन असाध्यै धमिलो छ। 10 बज्न लागिसक्यो तर कुहिरो छाटिने सुरसार छैन। एउटी पेट बोकेकी कुकुर्नी भर्याङको छेउमा काहीँ कुहीँ गरिरहेकी छ। सायद जाडो बोक्याएर चौरको तुसारो पग्लेर पानी भइसकेछ, अर्थात् कुहिरोभित्रको घामलाई मैले अड्कर काटेँ। कुहिरो च्यातेर घाम निस्कने बित्तिकै कौशीतिर उक्लन्छु भन्ने मनमनै गमिरहेछु। अघि मात्र कफी बनाएर स्टोभ निभाएकोले मट्टीतेलको गन्ध कोठाभरि रुमलिएको छ। स्टोभ ज्यादै पुरानो भएछ, अब फुक्दा पटक्कै निप्दैन, पानी छ्याप्नुपर्छ। स्टोभको बलिरहने मात्रा बढेछ, मलाई हाँस उठ्छ। पुरानो भएपछि जेको पनि मात्रा बढ्ने, चुरोट खाने बानी लागेपछि पुरानो हुँदै जाँदा मात्रा बढ्दै जान्छ। रक्सीको पनि त्यस्तै, जुवाको पनि त्यस्तै, शरीरको लिप्साको पनि त्यस्तै। पहिलेका रुखपात्र चौरलाई अझ जन्डिसका रोगीलाई चाहिँ पहेल्याउँदै घामका धर्साहरू चारैतिर कोरिए। त्यो पेट बोकेकी कुकुर्नी बिस्तारै बिस्तारै तल्तिर ओर्ली। अघिसम्म जाडोले गर्दा भोक बिर्सेकी थिए क्यार, अब बाहिर निस्केर नालतिर सुँग्न थाली। ओढ्नेलाई आङमा हालेर म कौसीमा उक्लेँ। त्यो कुकुरिनलाई एउटा ठिटोले ढुङ्गाले हान्यो। त्यसका कुइँ कुइँ कराएको आवाजले मलाई विरक्त पार्छ र म भारीपन लिएर फेरि कोठामा बस्छु। शनिबार काट्न मलाई सिङ्गो पहाड काटे जस्तो लाग्छ। फुर्सदले मलाई ठुङ्छ। अरू दिन हतार हतार अफिस जानु, दिनभरि मेचमा बसेर अर्म लिनु, बिना अर्थ कुरा गर्नु साथीहरूसित, चिया खानु, घरमा फर्कनु, कहिलेकाहीँ उनको बाटो हेर्नु, कहिले एक्लै समय बिताउनु, एउटा दैनिक चक्र बनिसकेको छ मेरो निम्ति। त्यही चक्रमा जीवन सदा सर्वथा घुमिरहेको छ। अब त त्यो चक्र उल्टो घुम्छ कि भन्ने कल्पनाले मात्र पनि मुटु भरङ्ग भएर आउँछ। मानिस सधैँ अव्यस्त जीवन बिताउँछ, मानिस जहिले पनि सहज जीवन बिताउँछ। अभ्यस्तताको सीमारेखाभित्र बाँधिएको ऊ कुनै पनि अपरझटलाई स्वीकार्न रुचाउँदैन। करबलले स्वीकार्नु बेग्लै कुरा हो। राजनीतिलाई जीवन ठानेर 11 वर्ष कैदी जीवन बिताएका मेरा टाढाका मामा पर्नेले के भन्थे भने, उनलाई लामो अवधिभित्र जेलका ती वरिपरिका पर्खालहरू यति प्रिय र परिचित भएका थिए अरे कि उनलाई बाहिर निस्कने इच्छा पटक्क हुन्न थियो अरे। भन्थे, बुझ्यौ भान्जी नानी, तिमीहरू बाहिर बसेर अस्तित्व शून्यता एक्लोपना व्यवस्था इत्यादिको व्यर्थै माला जप्छौ। यी सबलाई हृदयङ्गम गर्न एकपटक जेल पस अनि नगिजबाट यी सबलाई बुझ्नेछौ। जेल जानु अघिको मानिस र उसको धारणा प्रवृत्ति अनि ऊबाट जन्मेका सबै बाद ऊद्वारा सृजना गरिएका सारा सम्बन्ध र परिस्थितिप्रति मेरो जुन सोचाइ थियो अब त्यो पूर्ण रूपले परिवर्तित भएको छ। ठान, मेरो सोचाइले पूर्णत काँचुली फेरेको छ। सारा मानवीय धारणाबाट यसरी उछिटिएको छ अब त्यससँग सम्बन्ध जोड्न पनि आफैलाई अशक्त ठान्दछु। बरु आफैमा कुञ्जिन्छु। जेलभित्र मलाई जहिले पनि कानूनबाट जघन्य अपराधी ठहराइएकाहरूसँग सोझो सम्बन्ध स्थापित गर्न चाख लाग्यो। फलस्वरूप प्रयत्न गरेर सधैँ तिनीहरूको नगिज रहिरहे, केही केही राम्रा काम गरेर उनीहरूलाई गुण लगाइरहे, तर तिनीहरूभित्रको प्रवृत्ति भन्ने कि के भन्ने, त्यसबाट प्रेरित तिनीहरूले संयुक्त रूपमा मेरो असलपनाको विरोधमा सङ्घर्ष सुरु गरे। जिहाद भने पनि हुन्छ, मलाई देखि सहनु तिनीहरूको सामर्थ्यको बाहिरको कुरा हुन गयो। मलाई पन्छाउँदै गए, उनीहरूको सम्पर्कबाट खण्डित म अझ एक्लो हुँदै गएँ। मेरा आफन्तहरू पहिले पहिले जति भेट्न आउँथे समयको तन्काइसितै उनीहरूको गिन्ती घट्दै गयो। पछि पछि एउटै आफन्त पनि भेट्न आउन छोडे। एक मनमा ढुक्क पनि लाग्यो, उनीहरूको फोस्रो औपचारिकताको शिकार मैले हुनु परेन। सानैमा टुरो भएको म माया ममतामा उस्तो आस्था पनि राख्दिन थिएँ। बरु ती आफन्त बनाउँदाहरू आइरहँदा एउटा असजिलोपनको गरुङ्गोले भित्र आफैलाई थिचेको अनुभव गर्दथे। थाहै नपाई ती गारा र भित्ताहरूसित यसरी टाँसिएछु म, यसरी अभ्यस्त भएछु कि म जेलमुक्त हुँदा कस्तो लाग्यो भने, मलाई अझ एक्लाएर भएको कपडा समेत खोलिदिएर सर्वाङ्ग नाङ्गो बनाई मरुभूमिका विराट मैदानमा छोडिदिएका छन्। हिँडिरहेका ढुङ्गा र माटाका ढिस्काना भन्दा बढी मैले मान्छेलाई र अनकन्टार मरुभूमिभन्दा बढी सहरलाई भोग्नै सकिनँ, बोध गर्नै सकिनँ। कत्रो परिवर्तन, कत्रो विडम्बना, कस्तो अनौठो। मामाका ती कुराहरू सम्झन्छु, विचित्र लाग्छ, ठिक हो भन्न मन लाग्छ, तर हामीसितको मामाको चुनौती सम्झदा भने त्यति भन्न पनि हटाउँदैन। लाग्छ साँच्चै हामी आफैलाई त ठगिरहेका छैनौँ, एकहोरोपनमा आफैलाई त नङ्गाइरहेका छैनौँ। बीच सडकमा उभिएर चटक तमासा गर्दै बेसुरा राख्त अलाभिरहेका छैनौँ। अरूबाट पैँचो मागेका वाद प्रतिवादहरूका बीच, धारणा र प्रतिधारणाहरू बीच त जुझिरहेका छैनौँ। मेरो अघि पेन्डोरा बक्स उग्रे जस्तै प्रश्न र प्रतिप्रश्न उग्रन्छन् र म आफै आकाशतिर हेर्छु, आफ्ना कपडालाई हेर्छु। मलाई रित्तो लाग्छ, हारेको जुवाडी जस्तो लाग्छ आफैलाई। यस्तरी एउटा व्यथितमा आफैलाई गाँसिएको पाउँछु। म तलतिर हेर्छु, उनी लुरु लुरु आउँदैछन्, ठण्डी बोकेर। ठण्डी भयो कि उनका कानहरू रन्किन्छन्, उनी न्यानो खोज्न म कहाँ आइरहेछन्। जे जस्तो होस्, मलाई पनि न्यानो चाहिन्छ। म तल ओर्लेर कोठाभित्र पस्छु, उनी ओछ्यानमा बसिसकेका हुन्छन्। औपचारिकता अब हामीबाट हराइसकेको छ। बढिया चुरोटको गन्धले कोठा रुमलिन्छ, यो गन्धसित पनि म अभ्यस्त छु। उनले मलाई पढ्न समरसेट ममको मिसेस क्रेडक ल्याइदिएका छन्, पढिसकेको पुस्तक। तैपनि म राख्छु किनभने यो मलाई मन परेको उपन्यास हो, र उनले मलाई किन ल्याइदिएका हुन् त्यो मलाई राम्ररी थाहा छ। Ah उनी दुब्लाउँदै गइरहेछन् तर झगडा गर्न छोड्दैनन्। दुब्लाएकोले नै हो क्यार, उनलाई चाँडचाँडै रिस उठ्छ। आजै मात्र मैले स्पष्टसित देखेँ उनका निधारमा दुई चारवटा गहिरो रेखा कोरिएका छन्। आफूभन्दा बलि शक्तिशाली स्वास्नी र तीनजना छोराछोरीको पीर पनि उनलाई कम छ र त्यसमाथि कहिलेकाहीँ अपार घृणाको अभिनय गरिदिएर मैले नै पनि उनलाई कम मानसिक यातना दिएकी छु र कहिलेकाहीँ म उनलाई ढोका नै खोलिदिन्न र उनी विवश भएर कुकुर जस्तो लुरुलुरु फर्कन्छन्। म झ्यालको खापाबाट चियाएर आनन्द अनुभव गर्छु। कहिलेकाहीँ आफैसित थकित भएर उनी मेरो ओछ्यानमा पल्टेर निदाउन खोज्छन्। म पनि पलङमा घुस्रिन्छु र तुरन्तै हाम्रो झगडाको बबन्डर उठ्छ। उनी बढ्ता दिक्क मान्न खोज्छन् र कहिलेकाहीँ महिना दिनसम्म पनि नाकमुख देखाउँदैनन्। फेरि म नै फोन गरेर बोलाउँछु। यसरी मानौ समुद्रका छालहरू किनारामा ठक्कर खाँदै फर्किरहन्छन्, यसरी क्षितिजहरू समागम जस्तै हुँदै अलग्ग भइरहन्छन्, यसरी तिर्खाहरू मेटिँदै लागिरहन्छन् अथवा लागेर मेटिरहन्छन्। मैले उनको व्यक्तिगत जीवनबारे कहिले पनि त्यति धेरै प्रश्न गरिनँ जति गर्नु स्वाभाविक हुन्थ्यो। खुलस्त भन्नु हो भने पनि त्यस्ता प्रश्नहरूका आधारमा हाम्रो सम्बन्ध बाँधिएको पनि त होइन। हामीले हामी हुनु नै पर्याप्त ठान्यौँ। अझ आपस्तमा के दावा पनि गऱ्यौँ भने हामी एकअर्काको निम्ति उत्कृष्ट पात्र रहेछौँ। स्वास्नीको माइतीपट्टिबाट प्राप्त सम्पत्ति हाँक र पोजिसनबाट हच्केका उनी पहिले पहिले मसित खोलेर तर्क गर्न समेत सक्दैनथे। कम्प्लेक्सको शिकार थिए उनी, तर असंख्य असंख्य काँडाहरूको बीचमा सुनौलो ऐसेलुका दानाहरू झल्याक झुलुक आँखामा परे जस्तै उनका ज्ञान दर्शन अध्ययन भने उनको कुराकानीमा झल्किहाल्दथ्यो र यस सन्दर्भमा उनी स्वयं पनि पारकी थिए। एक दिन दिन उज्यालो थियो, आकाश निलो देखिन्थ्यो, सर्वाङ्ग निलो, एक चोटा बादल पनि थिएन। त्यो दिन कस्तो थियो भने त्यसै पनि नाचु नाचु हाँसु हाँसु लाग्ने दिन। उनी सारा दिन म कहाँ बसिरहे, हामी दुवैको मन प्रफुल्ल थियो, विभिन्न विषयमा प्रसन्नतापूर्वक कुराकानी गरिरह्यौँ। के धुन आयो उनलाई थाहा छैन, तर त्यस दिन मैले वास्ता नराख्दै पनि मेरा हातहरू सुमसुमाउँदै घरि एस्टेललाई उल्टोकोल्टो पार्दै घरि चुरोट फुकेर धुवाको चक्का चक्का बनाउँदै उनले आफ्ना अतीतको पर्दालाई बिस्तारा बिस्तारा मेरो अघि उघार्न थाले। सानैमा बाबु मरेर आमाद्वारा पालिएका उनी काकाहरूको आश्रित थिए। आफू पनि पढ्नमा तेज र आमा पनि बाठी भएको हुनाले दुला चाहिने छोडेर गएका अलिकति सम्पत्तिबाट देवरहरूको चाकरी गरेर देवरानीहरूलाई रिजाएरै भए पनि छोरालाई पढाउने क्रम जारी नै राखिन्। उनी सानै भए पनि आमाको मर्मलाई बुझ्थे र पढ्नमा प्राणै त्यागिदिन्थे। घरका सारा काम सिद्ध्याएपछि आमाले राति सधैँ उनलाई दन्त्यकथा भन्ने गर्थिन्। कथा सुन्दा सुन्दै उनी भुसुक्क नै नाउँथे। पछि पछि त स्कुलका पुस्तकहरूबाट उनी नै आमालाई कथा सुनाउने भए। बिहान उठ्दा उनले कहिले पनि आमालाई ओछ्यानमा पाउँदैनथे। आमाले भुकभुके उज्यालोमा नै उठेर कामको पहाड फोरिसकेकी हुन्थिन्। आमाको अनुरत सेवाबाट प्रसन्न उनका काका काकीहरूको उनी प्यारो हुनु स्वाभाविकै थियो। काकीहरूले उनलाई एउटा पिपी दिए मात्र पनि आमा त्यसको सट्टा दसवटा काम गरेको होस् पाउँदिनथिन्। सेतो वस्त्र लाएकी आमा तिनलाई दन्त्यकथाकी परी जस्तो लाग्थ्यो। आमाले कथामा कल्पवृक्षको प्रसङ्ग ल्याउँदा उनलाई लाग्थ्यो आमा नै कल्पवृक्ष हुन् र त्यही कल्पना गर्दै सुत्दा एक रात उनले एउटा विचित्रको सपना पनि देखे। राम्रा राम्रा रुखहरूले जम्मा भएको, वरिपरि ससाना पहाडहरूले घेरिएको, झरनाको कलकल गुन्जिएको, हरियो दुबोको मखमली बिचिएको एउटा सुन्दर स्थल छ जहाँ उनकी आमा साबिकको झैँ सेतो वस्त्र लाएर उभिएकी थिइन्। हेर्दा हेर्दै तिनी कल्पवृक्ष बनिन्। तिनका केशहरू चाँदीका बने, आँखा नीलमका बने, हातखुट्टाहरू सुनका हाँगा बने र फरिया पछ्यौरा हिरामोती मणि माणिक्य जडिएका पातै पात बने। उनी कल्पवृक्ष रूपी आमालाई पक्रन कुदे, तर कल्पवृक्षकै पछाडिबाट एक्कासी उनका मृत बाबु जसको स्वरूप झझलको जस्तो उनको स्मृतिपटलमा अङ्कित थियोले त्यो कल्पवृक्षलाई उखेलेर काँधमा हाली पहाडै पहाड दौड्न लागे। उनी चिच्याउँदै बाबुको पछि लाग्दै थिए जससँग बिउजिन पुगे। सदा बिहानी पख कोठामा कहिल्यै नहुने आमा आज घामका किरणले कोठाको सुकुललाई छोइसक्दा पनि लामो सास फेर्दै सुतिरहेकी थिइन्। कान्छी काकीले काँचको गिलासमा तातो चिया दिइन्। आमाले थर्र हात कमाउँदै चिया त लिइन् तर खानुको सट्टा मतिर हेरेर रुन लागिन्। म अभाग भइरहेँ। आमालाई प्राय नै दम बढिरहन्थ्यो र निको पनि हुन्थिन्, तर आज पहिलोपल्ट मेरी आमा, मेरी सेती परी, मेरी कल्पवृक्षलाई मैले रोएको देखेको थिएँ। बुढाका आँखामा अझै पनि सपनामा देखेका नीलमका टलक थिए। रुँदा रुँदै आमाले कोपरामा वाल्ला बान्ता गरिन्। कालो पित्त निस्क्यो। ठिक त्यसै बखत कान्छा काका पनि डाक्टरसहित कोठामा पसे। आमाले एकहोरो काकातिर हेरिन्। वाक्य बसिसकेछ क्यार मलाई औँल्याएर सान मात्र गरिन्। केही बोल्न सकिनन्। म आमाको खोटानिर बस्न पुगेछु। डाक्टरले इन्जेक्सन तयार पार्दै थिए। आमाको प्राण गयो, खुबै सजिलोसित गयो। काकीले मेरो टाउको छातीबाट सारे रुँदा मात्रै पो मैले थाहा पाएँ। यसरी सजिलैसित मेरी आमा मरिन्। मेरी सेती परि उडिन्। भनौँ मेरो कल्पवृक्षलाई मेरा मृत बुबाले काँधमा हालेर उडाए। मलाई छक्क लाग्यो। सपना कसरी कहिलेकाहीँ उस्तै हुन आउँछ। त्यसपछि आजसम्म मैले त्यस्तो सपना देखेको छैन। सानामा त सुत्नको अघि फेरि त्यस्तै सपना देख्छु कि भनी खुबै त्रस्त रहन्थे। फलस्वरूप सुत्नुको अघि सधैँ गुह्यश्वरी र पशुपतिनाथको स्मरण गरेर मात्र सुत्थे। अब त डर लाग्दैन। संसारमा त्यति प्रिय कोही छैन सिवाय सानी छोरी जसलाई लग्ला भन्ने डर होस्। बरु कहिलेकाहीँ लाग्छ आफैलाई त्यस्तरी बुबाले काँधमा हाली लगे कति राम्रो हुन्थ्यो होला। आमा मरेपछि अरूको निम्ति नमिल्दी भए पनि मेरो निम्ति कान्छीका किसारै जाति थिइन्। म पनि पढाइबाट फुर्सद निकालेर भए पनि तिनका सानातिना कामहरू गरिदिइरहन्थेँ। माइली काकी र साइली काकीहरूको वास्ता चाहिँ म प्रति टोक्रिँदै थियो। पढिरहेको बेलामा मलाई घरि यो गर, घरि ऊ गर, घरि बजार जा इत्यादि अराइरहन्थे। तर कान्छी काकीले पढाइमा बाधा पर्छ भनी विरोध गर्थिन्। दर्जाले ठूला भए पनि दुवै काकीहरू कान्छी काकीको सामु भिजेका मुसा जस्ता हुन्थे। कारण कान्छा काकाको आयस्रोत अरू काकाहरूको भन्दा बढी थियो। कता हो कता फेरि कान्छी काकीको माइती पनि विपुल ऐश्वर्यका मालिक थिए। यसैले कान्छी काकीको स्थान परिवारमा शक्तिशाली र प्रभावशाली थियो। दुवै काकीहरू कान्छी काकीप्रति मनमा भुत्तुकै भए पनि मुखले कान्छी काकीको प्रशंसा गर्न चुक्दैनथे। कान्छी काकीको अघि आफ्ना छोराछोरीहरूलाई पर सारेर पनि कान्छी काकी बच्चाहरूलाई बढी माया गरी टोपल्थे। यद्यपि कि अरू बेला लुकाएर आफ्ना छोराछोरीहरूलाई फलफुल, दुध, काजु, दाखहरू जबरजस्ती खुवाएका पनि मैले नदेखेको होइन। तर बिचरी कान्छी काकीलाई भने वास्तविक वस्तुस्थिति थाहा थिएन। यसर्थ फुरुक्क भएर एक दुईवटा उपहारहरू फुत्काइहाल्थिन्। साइली काकी माइतबाट आएको कर्कको सेली, फलफुल इत्यादि लुकाएर केवल दुलाहा आफू र आफ्ना छोराछोरीलाई खुवाउँथिन्। खान नसके बरु कुहाएर फाँक्थिन्। बाँड्नु अथवा दिनु तिनको सिद्धान्तको एकदम बाहिरको कुरा थियो। धेरै वर्ष मैले काकीहरूको सम्पर्कमा बस्नु पर्यो। ती दिनहरू सम्झँदा अहिले पनि नरमाइलो लाग्छ। हुन त तिमी रिसाउली, तर स्वास्नी मानिसको आवश्यकता ज्यादै परिसीमित हुन्छ। लोग्ने गहना र कपडा यति तीन थोकमा सीमित उनीहरूको जीवन ज्यादै निरीह लाग्छ मलाई। उनीहरूको जीवनको शब्दकोशमा यी तीन चिजमा कुनै एउटाको कमी मात्र आए अर्को शब्द जोडिन्छ, विद्रोह। कसै कसैमा भने यी बाहेक पनि अर्कै कुराको लत हुन्छ। अन्यथा यी उपलब्धिहरूबीच प्रतिष्ठापित स्वास्नी मानिस संसारका जम्मै विद्रोह, तिर्खा र प्राप्तिबाट अलग्गिएर मृत्यु पर्यन्त हाँसिरहन्छ। धेरै वर्षपछि जब मैले दिल्ली विश्वविद्यालयबाट अब्बल दर्जामा बिजनेस म्यानेजमेन्टको डिग्री हासिल गरेँ, तब पो कान्छी काकीको म प्रतिको दया, माया, प्रेम र स्नेहको वास्तविक रूप मेरो अघि उभ्रियो। एसएलसीमा पहिलो भएर आइए पढ्न लाग्दा पनि तिनले नै मलाई कमर्स पढ्न जान जोर गरेकी थिइन्। र साहित्यमा रुचि हुँदाहुँदै पनि मैले कमर्स नै पढेँ। म तिनको उदारतामा कसरी बिकिसकेको थिएँ भने केही कुराको विरोध तिनका समक्ष गर्ने ह्याउ ममा थिएन। पढुन्जेल पनि म कान्छी काकीको दयाको पात्र बनिरहेँ। तिनकै प्रभावले परिवारमा मेरो स्थान स्पष्टित गयो। एकाएक कान्छी काकीको ठुल्दाइकी छोरीको बिहेको प्रस्तावले मेरो मस्तिष्कलाई पारदर्शक बनायो। मैले विरोध गरिनँ, अझ खुसी नै लाग्यो। मैले कान्छी काकीको अखण्ड दयाको पैँचो तिर्ने राम्रो मौका पाएको थिएँ। मेरो जीवनमा दुलै भनेर वैंशले उन्मत्त भएकी एउटी तरुणी आइन्। तिनीसितै तिनको माइतको वैभव आयो, तिनको अतृप्ति आयो। कुमारीत्वलाई अघिबाटै स्वाह पारेकी तिनी समाजमा मेरी स्वास्नी बनिन् र क्रमशः समाजमा मेरा दुई छोरा र एउटी छोरीको मम्मी बनिन्। त्यति सन्तानोत्पत्तिपछि पनि मैले तिनको तिर्खालाई मेटाउन सकेको छैन। आज तिनैबाट प्राप्त वैभवद्वारा व्यापारी बन्न पुगेको म तीन दिनै तिनको अजङ्गको तिर्खा मेटाउन असमर्थ बन्दै गइरहेछु। वर्षेनी तिनको समक्ष दुब्लिँदै, पुड्किँदै, चाउरिँदै, बिलाउँदै जाँदैछु र तिनको बिटुलो अस्तित्व भने मेरो अघि मोटाउँदै, अग्लिँदै, पुष्टिँदै र स्पष्टिँदै गइरहेछ।
अहिले हामी उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा डाक्टर बानीरा गिरीको उपन्यास कारागार सुनिरहेका छौं। केही बेरपछि यसको बाँकी अंश लिएर आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, चितवनको रेडियो त्रिवेणीमा सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्य पश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णाली तथा www.unn.com.np बाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। यस्तै हाम्रो वेबसाइटबाट तपाईँले चाहेको बेला डाउनलोड गरेर पनि कार्यक्रम श्रुति सम्वेक सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी डाक्टर बानिरा गिरीको उपन्यास कारागार सुनिरहेका छौं। अब सुनौ यसै उपन्यासको बाँकी अंश।
तिनको त कुरै छोडौँ। मेरो घर यदि घर भन्ने हक ममा छ भने मेरो छोराछोरी मबाट टाढा टाढा भइरहेका छन्। म भने टाढा हुन चाहेर पनि टाढा हुन सकेको छैन। एउटा अदृश्य निर्मोही बलले मेरो खुट्टालाई जबरजङ्ग अट्ठ्याइरहेको छ। त्यति ठूलो यातनामय परिस्थितिमा पनि सारङ्गीको सुरिलो आवाज जस्तै मेरी सानी छोरीको उपस्थितिले मलाई चारैतिरबाट आफूसित बाँधेकी छ। तिनले दुइटै छोरालाई गोदावरी पठाइसकेकी छन्। सुनौला पखेटा लागे जस्तै तिनलाई छोराहरूसँगै हुँदा पखेटा चाल्न केही बाधा पनि हुँदो हो कि? म आफै छक्क पर्छु। जति उमेर बित्दै गइरहेछ अजम्बरीको बुटी खाए जस्ती तिनी झन राम्री सम्पूर्ण पाशविक सौन्दर्यलाई अगालेकी झन तरुणी हुँदै गइरहेकी छिन्। मेरो कुरा सुनेर तिमीले मलाई लाछी बनाउली, तर तिमीलाई के राट्नु? किन हो किन यो सानी छोरी बाहेक दुई छोरा मेरा हुन् जस्तो पनि मलाई पटक्क लाग्दैन। सायद उनीहरूलाई पनि म बाबु जस्तो लाग्दैन क्यारे। मम्मीको अस्तित्व नै उनीहरूको निम्ति अपरिमेय छ। मावलीको धाक र रवाफले उनीहरूलाई पनि छोएको जीवाणुले झैँ खाइसकेको छ। केवल सानी छोरी मात्र लुसुक्क मसँग मिलिरहन्छे, मिठा मिठा कुरा गरिरहन्छे। कहिलेकाहीँ उसकी क्रोधी मम्मीले मसँग झगडा गरेर चिजहरू अस्तव्यस्त गरी फ्याँक्दा चार वर्षको यो अबोध अस्तित्व मसित टाँसिन आइपुग्छ। छोरीलाई छातीमा टसाउँदा मलाई लाग्छ म हरियो मखमली चौरमा मस्तसित पल्टिरहेछु। ऊ पनि मेरो काखमा आएपछि आफैलाई निर्विघ्न ठान्छे। मेघयुक्त आकाशमा चङ्गासरी उडिरहेको तिनको उद्याम बासनालाई कहिलेकाहीँ केले रेट्छ थाहा पाउँदिन। ऊ मैले उपभोग नै गर्न नसक्ने स्थितिमा फत्याक्क मेरो अघि झर्छिन्। तिनको चारैतिरबाट पोखिएको उत्ताउलो बैंसले मलाई आकर्षण नगरेर रिङ्गटा छुटाइदिन्छ। मलाई बनेरको मासु कहिल्यै मन परेन। बोसो भएको मासु खान मलाई स्वादिलो होइन, दिग्मिग लाग्छ। बिस्तारा बिस्तारा यति कुरा सिद्ध्याएर हातको चुरोट एस्ट्रेमा फ्याँकी उनी बडो सहजतासित मेरो अनुहारमा हेर्छन्। मानव मेरो अनुहारमा उनले जीवनभरि खोजेका अर्थहरू छापिएका छन्, उत्तरहरू कोरिएका छन्। म विषयलाई सहज पार्न सक्दिनँ र निद्रा आएको न्यू गरी ओछ्यानमा पल्टिन्छु। उनी धेरै वर्षसम्म त्यसरी नै बसिरहन्छन्। उनको उपस्थिति त्यति गरुङ्गो कहिले लागेको थिएन। अनायास एउटा विश्वास उब्जन्छ ममा, म उनलाई साँच्चै नै माया गर्छु। उनी मभन्दा पनि ज्यादै एक्लो, ज्यादै निरीह, ज्यादै माया गरिनुपर्ने रहेछन्। उनको अगाडि मेरो स्थिति घाम जस्तै झुल्कन्छ। म आफै तेजिलो बन्छु र उनी मेरो रापमा रापिँदै जान्छन्। मेरो मनभित्र एउटा आवाज उठ्छ, हो यिनलाई माया गर्नै पर्छ, म यिनलाई झ्याममा अँगालो हाल्छु। आजसम्म मैले सोचेकी थिएँ यिनी मेरा आधार हुन्, तर आज त्यो सोचाइले एउटा नौलो स्वरूप प्राप्त गरेको छ र त्यो स्वरूपलाई मैले गीताको निष्काम योग चाहिँ अङ्गीकार गर्नुपरेको छ। उनी शरणार्थी जस्ता भएर म कहाँ आधारित हुन आएका छन्। मलाई लाग्छ धुलौटी लामो बाटो छ र निरुद्देश्य हामी त्यो बाटोमा हिँडिरहेका छौँ। धुलाहरू हाम्रा आँखा भरिभरि परेका छन् र आँखा मिच्दै एकअर्कालाई हेर्छौँ। एकअर्काको अनुहार प्रष्ट भए पनि दृष्टिमा धमिलोपनको लेउ लागेको जस्तो हुन्छ। केटाकेटी छँदा साथीहरूमध्ये कसैको आँखामा धुलो परे हामी उसको परिलेलाई एउटा हातले बुढियाउला र चोरौलाले पक्री आँखाको तल्लो परेलीमा पुर्याउँथ्यौँ र एकछिनपछि अर्को हातले सुमसुमाउँदै मन्त्र पाठ गर्थ्यौँ। ढुङ्गा भए निस्किजा, माटो भए बिलाइजा, सुनको कुचोले बडार नानी बडार, सिनित्त बडार, अनि एकाएक आँखामा जोरसित फुक्थ्यौँ। साँच्चै धुलो गायब हुन्थ्यो। कति विश्वसनीय थियो यो मन्त्र पाठको प्रक्रिया, कति रमाइलो पनि थियो। आज हाम्रा आँखाका धुलाहरूलाई सुनको कुचोले बडार नै ती सानी नानी मृत भइसकेकी छन्, अथवा भनौँ न हाम्रो आस्था हामीबाट मरिसकेको छ। हामी आस्थाहरूबीच रुमलिएका छौँ, आधारहीनताको भुमरीमा परेका छौँ, अत्याधुनिक बौद्धिकताको सगरबाट थिचिएका छौँ हामी। यतिका युगजनिन बाध्यताहरूबीच मैले बल्ल बल्ल विक्रमादित्यको सिंहासन जस्तो फेला पारेको आधार एकाएक चर्केको छ। सिंहासनमा बस्ने उद्विग्न रहरलाई सोरेर स्वर पारेर आफू सिंहासन भइदिनु परेको छ मैले। म्युजिकल चेयर जस्तो सिंहासनको खेलमा म ठगिएको छु। खेल खेलेपछि हार र जित अवश्य हुन्छ, आफ्नो हारलाई स्वीकार गर्नुबाहेक अर्को उपाय छैन। कि त पहिल्यैबाट खेल खेल्नुहुन्नथ्यो, अब जे छ त्यसैमा चित्त बुझाउनै पर्छ मैले। जीवन फर्मुला भूमि होइन भेटघाट, दाना बजाना बिछोड र फेरि मिलन जस्तो सहज प्रक्रियाभित्र जीवन बाँधिएको छैन। कहिले कहाँ पुगेर के देख्नुपर्छ पहिलेबाट थाहा हुँदैन, कहाँ गएर के सुन्नुपर्छ त्यो पनि थाहा हुँदैन। जीवन वाक्यको कहाँनिर प्रश्न चिन्ह लाग्छ, कहाँ विस्मयादी बोधक चिन्ह, कहाँ अर्धविराम, कहाँ पूर्णविराम, केही पनि थाहा हुन्न। घटनाक्रमहरू क्रमशः घट्दै जान्छन्। ती घटनाक्रमहरूका गोरेटोमा कहीँ सुख र सन्तुष्टिसित जम्काफेट हुन्छ, कहीँ जितेको जजलकोले इशारा गर्छ, कहीँ हारको धुलो उडेर आँखै धमिलो पारिदिन्छ। जीवन उपन्यास जस्तै लेखिने भए संसारभरिका सारा चतुर र धूर्त मानिसहरूले पहिलेबाटै लेखी तयार पारी टक्क राखिराख्थे होला। हामी स्वार्थी पनि जाँदैछौँ, हामीलाई अलिकति पनि लाज छैन। हामी जीवनबाट केवल सुखै सुखको, सन्तुष्टि नै सन्तुष्टिको, गीतै गीतको अपेक्षा गर्छौँ, मानव यी हाम्रा जन्मसिद्ध अधिकार हुन्। हामी एउटा तथ्यलाई सधैँ भुलिराख्छौँ, हामी अधिकार सम्पन्न भएर जन्मेका होइनौँ। भले जन्मेपछि हामीले हाम्रा सारा घरेलु सामाजिक राष्ट्रिय एवं मानवीय अधिकारहरूलाई प्राप्त गरौँ, अपितु हाम्रो सृष्टिको प्रक्रियामा हाम्रा सर्जकहरू हामी हाम्रो अधिकार प्रत्यायोजन गरिरहेछौँ भन्दै हामीलाई सृष्टि गरिरहेका हुँदैनन्। मूलभूत यौन आनन्द नै उनीहरूको लक्ष्य हुन्छ त्यस वखत। हामी हाम्रा बाबुआमाका लक्ष्यका प्रतिफल हौँ, स्वयं फल होइनौँ। जब हामी स्वयं फल नभएपछि जीवनका समस्त सकारात्मक फलहरूलाई हत्याउने अधिकारबाट स्वयं वञ्चित छौँ हामी। जे पाउँछौँ प्राप्त गर्दै जानुपर्छ, जे पाउँदैनौँ सन्तुष्ट हुँदै जानुपर्छ। जीवन स्वयं हामीले चाहेर प्राप्त गरेको फल हो र मेरो भागमा ऊ पर्यो, उनको भागमा तिनी परिन्, तिनको भागमा खाद्य अखाद्य के परेको छ, के लेखाजोखा गरेर साध्य छ। हामी दुईले भने एउटा खिचलो गरेका छौँ, अर्थात् आफ्नो रित्तो भागलाई ठिक ठाउँबाट पन्साई केही यताउतिको भाग तान्तुन गरेका छौँ। उनको भागमा तिनी छन् तर त्यो केही पन्साई मलाई तानेका छन्। उनको सामाजिक दुलहीको असामाजिक भागको केही अंश मैले खुरुक आफूतिर तानेकी छु। सिपालु प्रकृतिले बुनिरहेको स्वेटरको एक दुईवटा फन्दा यताउति पारी हामीले तयार हुन लागेको बुनाईलाई केही गजमज पारिदिएका छौँ, अर्थात् सिपालु प्रकृतिको एक छत्र राज्यमा हामीले अलिकति क्रान्ति गर्ने धृष्टता गरेका छौँ। क्रान्ति नभनिहालौँ, अलिकति विरोध गर्ने जमर्को गरेका छौँ। जङ्गलका सबै रुख बान्की परेका हुँदैनन्, केही बाङ्गाटिङ्गा पनि हुन्छन्। खोलाका बगरमा छरिएका सबै ढुङ्गाहरू चिल्ला र डल्ला हुँदैनन्, कुनै कुनै खसरा र चुच्चा पनि हुन्छन्। संसारमा सबै मानिसहरू जाति र सोझा मात्र हुँदैनन्, छुच्चा पनि हुन्छन्। बाङ्गाटिङ्गा रुख, ती खस्ता चुच्चा ढुङ्गाहरू एवं छुच्चा मानिसहरूले जंगल बगर र संसारसित विरोध गरिरहेका हुन्छन् र विरोध पनि एउटा प्रकृति प्रदत्त गुण हो। किनाराहरू नागिकन नदी तर्दा बग्नु स्वाभाविक हो, तर नदीले कहिलेकाहीँ किनारालाई काट्नु पनि त अस्वाभाविक अर्थात् अप्राकृतिक होइन। त्यस्तो भएको भए प्रकृतिभित्र यो घट्ने नै थिएन। आँधी बेहरी, तुफान, भुइँचालो, पहिरो, बाढी यी पनि प्रकृतिकै अंशहरू हुन्। यस अर्थमा कहिलेकाहीँ नदीले किनाराहरू काटेर किनारासित जुन क्रान्ति गर्छ त्यो पनि प्राकृतिक नै हो। हामीले यो सत्यलाई किन भुलिराखेका? उनलाई मैले आफ्नो अँगालोमा भरेँ, मै मात्र उनको अँगालोमा भरिनुपर्छ भन्ने केही छैन। हामी दुवैलाई एउटा टेवा चाहिएको छ। हामी दुवै एकअर्काका टेवा हौँ, एकअर्काको थाक्रो हौँ। एकअर्कामा बेरिएर नै हामी शारीरिक वैचारिक उन्मुक्तताको निलो आकाशतिर मुख फर्काएर ताजा बन्न सक्छौँ। दुवैलाई समान रूपले उक्लिनु छ, सुख दुःख बाँड्नु छ, प्राप्य र अप्राप्यहरूबीच उभिनु छ। उनको हात माथि र मेरो हात तल, अथवा मेरो हात माथि र उनको हात तल छैन। हामीले एउटै गीतामा एउटै थितिमा एकअर्काको हातलाई बलियो गरी पक्रेका छौँ। दुवै आश्वस्त छौँ, अब हाम्रो हात फुक्दैन, हामी एकअर्कालाई छल्न सक्दैनौँ। चमत्कार जस्तो विश्वास हामीमा जन्मिएको छ। विश्वासलाई खुराक पारी हामी हाम्रा सम्बन्धलाई बलियो पार्न सक्छौँ। कति ठूलो विश्वाससित हामीले हाम्रा मैहरू आपस्तमा साटेका छौँ। विश्वास हामीबीच सूर्य जस्तै उदाएको छ, सूर्य जस्तै बलेको छ, दन्केको छ, पाकेको छ। मलाई झस्स बाइबलको एउटा परिच्छेदको सम्झना हुन्छ। काँडाको मुकुट लगाएका जिजस, आफूलाई झुन्डाइने क्रस आफै बोकेर क्यालभरीको उकालोमा पसिनै पसिना भएर उफ्रिरहेका थिए। वरपरका हुलहरू तिनलाई प्रताडित गरिरहेका थिए। हेर हेर ईश्वरको छोरो, माथि डाँडोमा पुगेपछि तिनलाई क्रसमा टगाइयो, हातखुट्टामा जताततै किला ठोकाइयो। जिजसका दुवैतिर दुईटा डाकु पनि क्रसमा टगाइएका थिए। किला ठोकाइएका सबै भागहरूबाट रगत बगिरहेका थिए। जिजिबिसा भन्ने महारोगले पीडित ती अज्ञात डाकुहरू पीडाले आर्तनाद गर्न लागे। जेजस, तिमी ईश्वरका छोरा हो भने हामीलाई बचाऊ। ज्योतिर्मयी करुणामयी निर्मुक्त जेजसका मुखारविन्दबाट एउटै बाकी निस्क्यो। हे सर्वशक्तिमान ईश्वर, हे परमपिता, हुन सक्छ भने यो कटोरा मबाट सारिदिनुहोस्। महाबलिदानी महामहिमा युक्त जेजसले कुन अर्थमा यो वाक्य भनेका थिए? 10 पल्ट बाइबल पढ्दा पनि मेरो क्षुद्र मस्तिष्कमा यसको सही अर्थ कोरिन सकेको छैन। सदा सर्वदा बेग्ला बेग्लै अर्थ लिएर बेग्ला बेग्लै आयाममा दिशान्तर हुँदै यो वाक्य मेरो सीमित बौद्धिकताको संसारमा निरन्तर गुन्जिरहन्छ, प्रतिध्वनित भइरहेको। आज सूर्य जस्तै उदाएको, सूर्य जस्तै बढेको, सूर्य जस्तै दन्केको, सूर्य जस्तै पाकेको विश्वासलाई छातीमा च्यापी जीवनको क्यालभरीमा एउटा दुर्दमनीय वाक्य उच्चारण गर्ने उत्कण्ठा क्षुद्र लोभ भने ममा उब्जेको छ। हे अदृश्य शक्ति, हुन सक्छ भने मेरो यो विश्वासको सूर्य अब कहिले पनि नडुल्ओस्। बिहानीको घामका पहेँला धर्चाहरू कोठैभरि छरिएका छन्। ती देख्ने बित्तिकै म जससँग भएँ। घामका किरणहरूले, यसका धर्चाहरूले, यसका सुइराहरूले मेरो मनस्थितिलाई जहिले पनि प्रभाव पारिरहन्छ। बिहान यी किरणहरूलाई देख्न नपाउँदा मेरो मन खिन्न हुन्छ, उदास भएर आउँछ, आलस्य थकाइ यस्तै के भइरहन्छ। यस्तो सायद सबैलाई हुँदो, तर एउटा अनौठो चाहिँ मेरो निम्ति के छ भने बिहानै सूर्यका किरण देख्न साथ बडो विचित्रको प्रभाव पर्छ ममा। एक दिन बिहानै उठ्दा मलाई घामका किरण धमिलो जस्तो लाग्यो, र के पनि लाग्यो भने केही नघट्नुपर्ने गर्छ। कस्तो अलच्छिना तरङ्ग उठेछ मनमा। बाहिर कल्याङ मल्याङ सुनियो, बुझ्दा मेरै डेराको नगिचको सुसम्पन्न थापा परिवारका एकलौटी छोरो र बुहारी दुवैले पोटासियम साइनाइड खाएर आत्महत्या गरेछन्। जिन्दगी कति कमजोर छ, व्यर्थ छ्वास कहीँ केही मिलेन कि फुस्किहाल्छ, अञ्जुलीको पानी जस्तो टम्म मिलाएर राखे धेरै बेर रहने, औँलाहरू अलिकति मिलेन कि पोखिहाल्ने, यति मात्र होइन हत्केलाहरू अलिकति हल्लियो कि सब छताछुल्ल। हुन त टुङ्गिन नसकेको कतिपय यातनामय जिन्दगीलाई घिसारेर पनि मानिस बाँचिरहन्छ, अल्झिरहन्छ। आत्महत्या गर्नलाई ठूलो आँट चाहिन्छ, त्यो आँट सबैमा हुँदैन। हामीले हेर्दा चारैतिरबाट टम्म मिलेको थियो त्यो थापा जोडीको तारतम्बे। पुस्तैनी सम्पत्तिको रास थियो, रासले कहिलेकाहीँ नाश पनि गर्दो रहेछ। हुन त दुलहा युवकको कुनै त्यस्तो नराम्रो लत थिएन। दुलहीलाई बिहे गरेर भित्राउनु अघि पनि तिनको जीवन रुटिनबद्ध थियो। बिहानै उठ्नु, नित्यकर्मबाट फुत्केपछि आफ्नै कार भए पनि पैदलै रत्न पार्कको एक चक्कर लगाउनु आदि। तिनका पिता थिएनन्, श्वेत वस्त्रधारिणी आमाका अनन्य भक्त थिए ती। आमाको पनि तिनमा हदभन्दा बढी माया ममता थियो। त्यति लाठे भइसक्दा पनि आमाको निम्ति तिनको नामको पर्याय बाबु र राजा नै थियो। आमाले कतिपय सुसम्पन्न परिवारका शिलवती गुणवती रूपवती कन्याहरूका तस्विर देखाइसकेकी थिइन्। ठिटीहरूलाई व्यक्तिगत रूपमा देखाइए बन्दोबस्त पनि नमिलाइएको होइन, तर छोराद्वारा बिहे गर्ने प्रस्ताव कहिले पनि स्वीकार्य भएन। आलटाल गरिरहे, घरि केटी मन नपर्ने, घरि यति पढी सिद्धाएपछि बिहे गर्छु भनिदिने, घरि त्यसै झर्किदिने। आमा चाहिँ कहिले निराश हुन्थिन्, कहिले दिक्क मान्थिन्, छोराको चालामाला देखेर कहिले पनि मुसु मुसु हाँस्थिन्। आमाको गम्भीर व्यक्तित्व मुनि निर्धक्क भएर निकै उमेर बिताइसकेका तिनले 81 एउटा मुट भुटी भाङ भएको तर रवाफ चाहिँ औधी गर्नुपर्ने 5 जना छोरी नै छोरी भएका एउटा राणा परिवारको साइली चाहिँ छोरीलाई बिहे गर्ने इच्छा आमालाई प्रकट गर्दा आमा प्रफुल्ल र खिन्न दुवै भएकी थिइन्। तर प्रफुल्लताकै मात्र ज्यादा थियो। झण्डै झण्डै बुढोकनी हुन लागेको छोराले बिहे त गर्न लाग्यो, भलै बुहारी तिनको रोजाइको नहोस्। घरका सारा नोकर चाकरहरूमा के गुप्त चर्चा जोरसित चल्यो भने तिनीहरूका सर्वगुण सम्पन्न काजी साहेबलाई ठिटीले अवश्य टुन लगाएकी हुनुपर्छ, नत्र ठिटी काजी साहेबको गोडाको नङमा पनि छुवाउन लागेको हो र। बडा घरका तरुणी नोकर्नीहरूका मन एक तमासका भए। त्यो बिहेको घोषणा तिनीहरूका काजी साहेबका मुखबाट भएको दिन काम गर्ने जाँगर समेत तिनीहरूलाई चलेन। उता ठिटीको भाग्य देखेर दिदीबहिनीहरू समेत भुत्तुक भए। आमा चाहिँले बडो ममतामयी बनेर साइली छोरीको भाग्य सराउँदै शिक्षा दीक्षा दिन लागिन्। यो सुनी हिप्पी जस्तो बनेर लामा लामा केस कुमसम्म झुन्ड्याइएकी, जोगी रङको बेलबटम, हरिराम हरेकृष्णका अक्षर छापिएको भरलाङ्गा परेको कुर्ता लगाएर काखमा पप्पी, कुकुरको छाउरो लिएर सुमसुमाइरहेकी कान्छी बहिनी समेतले ओठ लेब्राएर अर्को कोठा पसी। अरू दिदीबहिनीहरू रेकर्ड प्लेयरमा नारायण गोपालको स्वर सुनिरहेका थिए। तिमी आज हेर म मुर्दा भएको। सदा क्लिफ रिचर्डको रेकर्ड सुन्ने दिदीहरूलाई आज यस्तो गीत सुनिरहेको देख्दा कान्छी बहिनी छक्क परेर झन् दिक्क पनि भए। बिहे हुने साइली चाहिँको रोगन त्यति साफ नभए पनि अनुहारमा गजबको हिस्सी थियो। गोरो रोगन, ठूला आँखा, चुच्चो नाक र देह मांसल प्रशस्त भएको तरुणीलाई राम्री ठान्नेहरूका निम्ति तिनी पटक्कै राम्री थिएनन्। तिनमा विचित्रको गम्भीर आकर्षण थियो। उति नहाँस्ने, हाँस्दा ओठभरि मात्र हाँस्ने, अघोर विचित्रकै हिस्सी लिएर देह हेर्दा युक्यालिप्टसको रूखको भ्रम हुने, सुकसुकाउँदो मनभित्र कता कता कुतकुती लाउने, भरिलो सुगठित सग्लो कता कता नग्नताको बोध हुने, तर त्यो नग्नता घिनलाग्दो नभएर चुमु चुमु अँगालो अँगालो लाग्ने अनौठो आकर्षण विचित्रको देहलता, देहलता होइन देह वृक्ष। युवकले आफ्नो मित्र अर्थात् युवतीको काकासित युवतीको घरमा जाँदा तिनलाई झल्याक झुलुक देखेका मात्र हुन्। अरू दिदीबहिनीहरू रत्तिन जान्ने, तास खेल्ने, सुरुटको धुवाले कोठा रुमलिन्थ्यो, तर साइनीलाई अक्कल झुकल बाहेक देखिँदैनथ्यो। मात्र सुगन्ध जस्तो फैलिन्थिन् तिनी, मात्र सपना जस्तो भएर देखा पर्थिन्। फोटोग्राफी युवाको सोख थियो। उनी युवतीसित सम्पर्क बढाउने लोभले आफ्नो दामी क्यामेरा लिएर जान्थे, तर अफसोस सारा दिदीबहिनी झुम्बिने, साइली चाहिँ अनुपस्थित। मानिसलाई नदेखिने, नपाइने, टाढाको कुराको चाहना बढ्दा हुन्छ। युवतीप्रतिको तिनको आकर्षण घट्नुको सट्टा बढ्दै गयो र चरम सीमामा पुग्यो। एवं प्रकारले सबैले आभास पाए ठिटीको भाग्य बल्यो। धुमधामसित बिहे सम्पन्न भयो। ठिटीका माता पिताको हर्षको पाराबार थिएन। यता बुहारी भित्रिँदा ठूलो उत्सव भयो। धेरै दिनसम्म भोज भत्तेर भइरह्यो। नोकर चाकर आसेपासेहरूले भने जस्ता बकस पाए। नवदम्पतिको जीवन सुखसित बित्न लाग्यो, तर थाहा नपाउने किसिमसित कसो कसो बुहारी सासूको नजरमा खट्किन थाली। बुहारीले सारा सिप लगाएर मिहिनेत गरेर पकाएको तरकारी तिनलाई मन पर्दैन थियो। पुरानी बजली नै पकाउनु पर्ने। बुहारीले कपाल कोरिदिएको दिन प्राय दिनभरि जस्तो नै टाउको दुखिरहने। बुहारीलाई महिना लागेको मात्र थियो। घरमा खुसी पनि राम्ररी फिँजिन पाएको थिएन। एक दिन छोरोले आफ्नै कानले सुने, आमा पुरानी बजीसित भनिरहेकी थिइन्, अब यो घरमा पनि ग्याल ग्याल्ती बच्चा हुने भए, दुलैको माइतमा जस्तै। छोरोलाई छाँगाबाट खसे जस्तो भयो। पहाड़को टुप्पाबाट गुज्रिँदै मैदानमा पुगे जस्तो भयो। आमाको मुखबाट यो वाक्य निस्केको हो जस्तो पनि लाग्यो, होइन जस्तो पनि लाग्यो, सपना जस्तो पनि लाग्यो, भ्रम जस्तो पनि लाग्यो। मिनपचासको बिहानीको तुसोरोले हात कठाङ्रिया जस्तो गरी मुटुने कठाङ्रीको जस्तो भान भयो उनलाई। त्यहीँ थ्याच्छ बस्नु जस्तो लाग्यो। छेउमा भेटाए केही कुरो फुटाउँ फुटाउँ लाग्यो। उनी रन्थनिएर कोठाभित्र पसे। निधारमा सुकी जत्रो निसिन्दुरको टीका लगाएकी उनकी स्वास्नी ऐनामा हेरेर गाजर लगाइरहेकी थिइन्। उनलाई आफ्नो स्वास्नी आज जस्तो राम्री कहिले पनि लागेको थिएन। एकटकसित स्वास्नीलाई हेरिरहे। धेरै बेरसम्म यस्तरी नचल्मलाई हेरेको देखेर तिनी तर्सिन र तिन लाग्यो, कहीँ केही विघ्न अवश्य भएको छ। तिनले दुलाको दुवै हात पक्रेर हल्लाइन्। उनी झस्केर स्वास्नीको अनुहार कुम्र जतिसम्म चोलीले ढाकिएको थिएन ती भागहरूमा असंख्य असंख्य मही खान थाले। स्वास्नी झन छक्क परिन्। धेरै बेरसम्म उनले स्वास्नीलाई अगाडि रहे। उनका हात अनायासै तिनको पेट सुमसुमाउन पुगे। स्वास्नी लजाइन्। तिनले ठानिन् यही नै कारण रहेछ जसले गर्दा आज तिनको दुलाको व्यवहार विचित्रको थियो। तिनी लालुपाती बनी दुलाको छातीमा लपक्क टाँसिन्। एकछिनपछि साबिक जस्तै दुवै बगैँचातिर गए। आमा चाहिँ अघिबाटै त्यहाँ उपस्थित थिइन्। छोराको मानसिक द्वन्द्वबाट निर्द्वन्द, निस्सङ्ग, निर्मुक्त आँखा तल झारेर तिनले बुहारीलाई हेरिन्। कम्बरबाट मुन्तिर मात्र रातो बुट्टा भएको फुल भयल सारीमा बुहारीको पेट टुपुक्क परेर सजिएको थियो। आमा छोरासित स्नेहसिक्त आँखाले हेरेर हाँसिन्। छोरा आमाकै छेउको मेषमा बस्न पुगे मन्त्रमुग्ध जस्तो भएर। उनलाई अघि सुनिएको वाक्य सुनिएकै होइन जस्तो लाग्यो, अथवा सुनिएकै भए पनि त्यो आमाले नभनेर अर्कै कुनै अदृश्य आत्माले भने जस्तो लाग्यो। उनकी आमा कति देदीप्यमान सूर्य जस्ती, त्यस्तै उज्जवल आमाको मुखारविन्दबाट कसरी उनले त्यस्तो वाक्य सुने। कस्ती स्निग्ध छिन् उनकी आमा। उनलाई आमाबाट भनिएको वाक्य होइन अपितु आफ्नो कान नै दोषी जस्तो लाग्यो। त्यस दिनदेखि उपरान्त उनी राति धेरै बेरसम्म रेकर्ड प्लेयरमा बिथोबिनका सिम्फोनी चुन्न लागे। विभिन्न शास्त्रीय सङ्गीतका रेकर्डहरू पनि आधा रातसम्म उनको कोठामा मधुरो आभासमा बस्न लागे। दिनभरि आफ्नो डार्क रूममा दुलैका विभिन्न मुद्रा र पोस्टका फोटोहरू सफा गर्नमा तल्लीन रहन्थे। एक रात धेरै बेरसम्म दुला दुलैमा कुराकानी भइरह्यो। बिहान दुलैको अनुहार बेसार जस्तै पहेँलो देखियो। साँझ पख दुवै सहरका नामी लेडी डाक्टर कहाँ गए, किन गए कसैले पत्ता पाएनन्। तर तीन चार दिनसम्म दुलै सायद थला परिन्, दुब्लाइन् अनि पेटको सौन्दर्य पनि हरायो। यति हुँदाहुँदै देख्दा देख्दै पनि सासू एक शब्द बोलिनन्। धेरै दिनपछि बुहारी फेरि उज्याली भइन्, तपक्क बोलिन्। दुला र तिनी साँझ पख कारमा चढी टाढा टाढासम्म डुल्न जान्थे। धेरै बेरसम्म रेकर्डमा सिम्फोनी सुन्थे। कोठाबाट दुवैजनाको हाँसोको आवाज नोकर चाकरहरू सुन्थे। तर हाँसोका यी दुईटा आवाजमा पनि दुलै चाहिँको हँसाईमा भने हँसाईभन्दा बढी बाँसको पातको सुसेलाईको भान बढ्ता हुन्थ्यो। हँसाई हो वा रुवाई हो वा सुसेलाई हो जस्तो हुन्थ्यो। यी दिनहरूमा तिनले राता सारी, राता चोला, राता सिन्दुरका टिकाहरू ज्यादा लगाइन्। तिनको ओठभरिको हँसाई सर्दै सर्दै आँखाको कुनासम्म पुगे जस्तो लाग्थ्यो। आफ्नो सौन्दर्यको पराकाष्ठामा पुगेकी थिइन् तिनी। शरीर फेरि एकपल्ट युक्यालिप्टसको रूप जस्तै धरिएर आयो। शुक्रबार राति दुवै सिनेमा हेर्न गए। सिनेमा झर्को लाग्दो भएकोले आधामै दुईजना उठेर आए। दुलाई सोझे आफ्नो सुत्ने कोठातिर लागिन्। दुला आमाको सुत्ने कोठातिर मर्यादित आमाको ओछ्यानबाट व्यापारको सारा हरिसाब गर्ने कारिन्दा बाहुन युवक हत्तपत्त उठिरहेका थिए। आमा के गरिरहेकी थिइन् अब हेर्ने जरुरत थिएन। तिनी मेसिनको जस्तै रफ्तारमा फरक्क फर्केर दगुर्दै आफ्नो सुत्ने कोठामा पुगे। शनिबार अर्थात् आज बिहान दुइटै दुला दुलैको लास कोठामा पसारिएको थियो। पोटासियम साइनाइड पोखिएर अमूल्य गलैँचा दोस्रो देखिन्थ्यो। दुलैको हात पनि जलेको थियो, अर्थात् बुझिन्थ्यो दुलाले साइनाइडको बोतल गट्काएपछि बोतलको खोसाखोसमा भुइँमा पोखिएका तरललाई हातले सोरेर चाटिन् क्यार। साइनाइडको थोरै मात्रा पनि उनीहरूको जीवन समाप्त गर्न पर्याप्त थियो। किन र कसरी आत्महत्या गरे होलान् भन्ने विभिन्न मानिसहरूका विभिन्न अड्कलहरूले वातावरण रङ मङ्गिएको थियो। म पनि गएँ। प्रहरीहरूले कोठामा पस्न दिएका थिएनन्। बाहिरबाट नै देखेँ। दुलै रातो भेषमा थिइन्। लाग्यो डुब्न लागेको घाम त डुब्यो नि, के को बेसमात। तिनको त्यस्तो अन्त हुनकै निम्ति विचित्रको भएर जन्मिन्। विचित्रतासित तिनको बिहे भयो। विचित्रतापूर्वक पतिको आज्ञा पालन गरेर गर्व तुवाइन्। आज विचित्रतासित मृत्युपछि पनि लोग्नेको पछि लाग्नको निम्ति मरिन्। प्रहरीहरू हुललाई तितरबितर गर्नमा व्यस्त थिए। प्रहरीहरूको जागरूकता यस्तै बेलामा देखिन्छ।
कार्यक्रम श्रुति सम्वेगमा अहिले सुनेको वाचन उपन्यास कारागारको हो। डाक्टर बानी राई गिरीले लेख्नु भएको यो उपन्यास साझा प्रकाशनले बजारमा ल्याएको हो। उपन्यासको वाचन आज 23 पृष्ठमा आएर रोकिएको छ। कारागारको वाचनसँगै अब कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्टबक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो shrutiyunn.com.np। हवस् त, अर्को मंगलबार कारागार उपन्यासको दोस्रो श्रृंखला लिएर आउने नै छौ। त्यसअघि शुक्रबारको श्रृंखलामा डाक्टर प्रभा कैनीको उपन्यास अनावृतको वाचन हुँदैछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।